तपाईं एसपीएस नेपालीको साथमा हुनुहुन्छ।
SBS, a world of difference. You're with SBS Nepali on mobile, online and on radio.
तपाईं एसबीएस नेपालीको साथमा हुनुहुन्छ मोबाइल अनलाइन र रेडियोमा।
नमस्कार श्रोताबिन्द, एसबीएस साउथ एसियनको नेपाली कार्यक्रममा हार्दिक स्वागत छ। म कृष्ण पोखरेल। कार्यक्रम सुरु गर्नु अगाडि कामारीगर मानिसहरू र तिनका विगत एवं वर्तमानका ज्येष्ठ सदस्यहरूप्रति आफ्नो सम्मान व्यक्त गर्दछौँ। हामी ती सबै आदिवासी र टोरेस स्ट्रेट द्वीप समूहका परम्परागत मालिकहरूको अस्तित्वलाई पनि स्वीकार गर्छौँ, जसको भूमिमा बसेर तपाईँ आज यो कार्यक्रम सुन्दै हुनुहुन्छ। हरेक मङ्गलबार र बिहिबार दिउँसो 2 बजे एसपिएस साउथ एसियनमा प्रत्यक्ष प्रसारण हुने एसपिएस नेपालीको यो रेडियो कार्यक्रम बिहिबार र आइतबार एसपिएस रेडियो 2 अपराह्न 4 बजेदेखि 5 बजेसम्म पुनर्प्रसारण मार्फत पनि सुन्न सक्नुहुनेछ। हामीलाई डिजिटल रेडियोमा एसपिएस साउथ एसियनमा तपाईँको डिजिटल टिभीको च्यानल नम्बर 305 अथवा चाहिँ एसपिएसको अडियो एप डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। यसै गरी एसपिएस अन डिमान्डमा गएर वा हाम्रो वेबसाइट sbs.com.au/nepali मार्फत पनि हाम्रो प्रत्यक्ष प्रसारण सुन्न सकिन्छ। एसपिएस साउथ एसियन अस्ट्रेलियामा 24 घण्टा 7 दिन दक्षिण एसियाली सबै कुराहरूका लागि तपाईँको गन्तव्य च्यानल हो। र यो नेपाली कार्यक्रममा गीत सङ्गीत चाहिँ अलिक कम मात्र बच्छ भन्ने यहाँलाई लागिरहेको छ भने, गीत सङ्गीतकै लागि भनेर हाम्रो अर्को कार्यक्रम पनि रहेको छ, यहाँलाई थाहा छैन यदि भने चाहिँ म्युजिक आवर, जसको नाम हो, जहाँ चाहिँ नयाँ र सदाभार गीतहरू यहाँले 1 घन्टासम्म सुन्न सक्नुहुनेछ। त्यो चाहिँ आउँछ एसपिएस साउथ एसियनमा सोमबार दिउँसो 2 बजेदेखि 3 बजेसम्म। र यति जानकारी दिइसकेपछि श्रोताबिन्द, अब आजको कार्यक्रममा प्रसारण हुने सामग्रीहरूका बारेमा पनि थोरै जानकारी लिइहालौँ। र सबैभन्दा पहिला त आज मङ्गलबार र बिहिबार पुनर्प्रसारण हुने यस कार्यक्रममा चाहिँ अस्ट्रेलियाका यस हप्ताका प्रमुख समाचारहरू सुन्नेछौँ। त्यसपछि भने आजको कार्यक्रम अलिक फरक हुनेवाला छ, विशेष गरी सोमबार नेपालमा जेएनजी भनिने युवा पुस्ताले गरेको आन्दोलन अनि यसले विकास गरेको पछिल्लो घटनाक्रमका बारेमा कार्यक्रममा कुरा गर्नेछौँ। यस विषयमा नेपाल र अस्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायको भनाई कार्यक्रममा राख्नेछौँ। समयले साथ दिएमा रक्त क्यान्सरका बारेमा पनि कुरा गरौँला अनि अस्ट्रेलियाका आदिवासीको भूमि अधिकारका बारेमा पनि सामग्री प्रस्तुत गर्नेछौँ। कार्यक्रमलाई अन्तिमसम्म सुनेर साथ दिनुहुन्छ भन्ने मैले आशा लिएको छु। र कार्यक्रमका बारेमा केही सल्लाह सुझाव वा प्रतिक्रियाहरू छन् भने चाहिँ हामीलाई एसएमएस पनि यहाँले गर्न सक्नुहुनेछ। र एसएमएस चाहिँ यहाँले मङ्गलबारको कार्यक्रम प्रत्यक्ष सुनिरहनु भएको छ भने 2-3 बिचमा पठाउन सक्नुहुनेछ। नम्बर चाहिँ रहेको छ 0439799767, 0439799767 चाहिँ हाम्रो एसएमएस पठाउने नम्बर रहेको छ। र मङ्गलबारको प्रत्यक्ष प्रसारण सुनिरहनु भएको श्रोताहरूले हामीलाई कार्यक्रमका बारेमा प्रतिक्रियाका लागि एसएमएस पठाउन सक्नुहुनेछ। र बिहिबारको यदि पुनर्प्रसारण सुनिरहनु भएको छ भने बिहिबार पनि हाम्रो कार्यक्रम प्रसारण हुने भएकाले 2-3 बिचमा चाहिँ कार्यक्रम सुनिरहनु भएका श्रोताहरूले चाहिँ त्यो समयमा हामीलाई एसएमएस पनि पठाउन सक्नुहुनेछ। र सँगै हामी चाहिँ सोसल मिडियामा चाहिँ फेसबुकमा र पहिला ट्विटर पनि भनिने एक्स र इन्स्टाग्राममा पनि छौँ, जहाँ चाहिँ हामीलाई यहाँले चाहिँ एसपिएस नेपाली भनेर खोजेर जोडिन सक्नुहुनेछ। र हामी चाहिँ युट्युबमा पनि उपस्थित भइसकेका छौँ। युट्युबमा चाहिँ एसपिएस साउथ एसियनको नाममा हामी छौँ, जहाँ चाहिँ हाम्रा श्रोता अनि दर्शकहरूले चाहिँ पोडकास्ट र केही विशेष भिडियोहरूको आनन्द पनि लिन सक्नुहुनेछ। यति जानकारी दिइसकेपछि अब चाहिँ हामी नेपालतर्फ लागौँ। नेपालमा यस हप्ता घटेका प्रमुख समाचारहरू सुनौ नेपाल संवाददाता प्रयास दुलालबाट।
सामाजिक सञ्जालका विभिन्न प्लेटफर्मलाई नियमन गर्ने भन्दै नेपालमा आधिकारिक रूपमा दर्ता नभएका सामाजिक सञ्जाललाई सरकारले लगाएको प्रतिबन्धको विरोधमा सोमबार जेएनजी सडकमा उत्रिए। यस समाचार बनाउँदा प्राप्त जानकारी अनुसार जेएनजी पुस्ताले गरेको प्रदर्शनमा प्रहरीसँग भएको झडपमा 19 जनाको ज्यान गएको छ भने 100 घाइते भएका छन्। गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले भने,
प्रहरीबाट प्राप्त तथ्याङ्क अनुसार 19 जनाको मृत्यु भएको अवस्था छ, सुनसरीमा 2 र काठमाडौँमा 17।
सामाजिक सञ्जालमा सरकारले लगाएको प्रतिबन्ध र सुशासनको नारा लगाउँदै हजारौंको संख्यामा देशका विभिन्न स्थानबाट जेएनजीले प्रदर्शन गरे। कतिपय युवा सोमबार बिहानै विद्यालयको पोशाकमै प्रदर्शन स्थलमा उपस्थित भएका थिए। उक्त प्रदर्शनमा अति भयो अभिव्यक्ति स्वतन्त्रताको माग, आफ्नो भविष्य बारेको चिन्ता, सुशासनको माग लगायत नाराहरू अघि सारिएका थिए। माइतीघरबाट सुरु भएको प्रदर्शन बानेश्वर स्थित संसद भवनको निषेधित क्षेत्र तोड्दै अघि बढेपछि प्रहरीसँग झडप भएको थियो। सोमबारका प्रदर्शनका कारण राष्ट्रिय सभाको बैठक स्थगित गरियो। काठमाडौँ लगायत पोखरा, विराटनगर, बनेपा, वीरगंज, पुटवल लगायतका शहरहरूमा पनि प्रदर्शन भएका थिए। सोमबारको घटनापछि सुरक्षाको चिन्ता व्यक्त गर्दै अधिकांश विद्यालयहरू आज बन्द गरिएका छन्। जेनजीले राजनीतिक दलहरूलाई उनीहरूले गरेको प्रदर्शनमा नआउन आग्रह गरेका थिए, तर जेनजी र सरकार दुवैले प्रदर्शनमा घुसपेट भएको दावी गरेका छन्। आन्दोलन अनियन्त्रित भएपछि देशका विभिन्न स्थानमा कर्फ्यू लगाइयो। यसैबीच गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका छन्। सोमबारको घटनामा आफूले नैतिक जिम्मेवारी लिनुपर्ने भन्दै उनले राजीनामा दिएका हुन्। सरकारले दिएको समय सीमाभित्र सूचीकृत हुन नआएको भन्दै फेसबुक लगायत 26 सामाजिक सञ्जालका प्लेटफर्महरू सरकारले शुक्रबारदेखि बन्द गरेको हो। सरकारले सर्वोच्च अदालतको आदेश अनुरूप सामाजिक सञ्जालहरू नेपालमा सूचीकृत हुन आह्वान गरेको बताउँदै आएको छ। सर्वोच्च अदालतले गत वर्ष सेप्टेम्बर 29 सामाजिक सञ्जाल दर्ता गरेर मात्र चलाउन दिन भनी आदेश दिएको थियो। यस्तै प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीले अर्ली इलेक्सनको माग गरेको छ भने नेकपा, माओवादी केन्द्र लगायत दलहरूले प्रधानमन्त्रीको राजीनामा माग गरेका छन्। कोशी प्रदेशका एक मन्त्री सवार गाडीले शनिबार बिहान ललितपुरमा एक बालिकालाई ठक्कर दियो। कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगर चढेको गाडीले हरिसिद्धिमा बाटो काट्न लागेकी बालिकालाई ठक्कर दिएर नरोकिकनै अघि बढेको थियो। मन्त्री मगर नेकपा एमालेको विधान महाधिवेशन स्थल जाँदै गर्दा दुर्घटना भएको थियो। ठक्कर लागेकी बालिकालाई नजिकै अस्पताल लगिएको थियो र उनी 2 घण्टापछि डिस्चार्ज भएकी थिइन्। दुर्घटनाका कारण स्थानीयवासीले केही समय सडक अवरुद्ध गरेका थिए। यस खबरले सामाजिक सञ्जालमा निकै चर्चा पायो र धेरैले सामाजिक सञ्जाल मार्फत यसलाई हिट एन्ड रन भएको बताए। लगत्तै महाधिवेशन हलमै रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले यसलाई सामान्य घटना भएको र उपचार खर्च पार्टीले दिने बताए। मन्त्रीले भने अपरिचित स्थान भएकाले उपचारका लागि लैजाने ठाउँ थाहा नभएकाले प्रहरीलाई खबर गरेको बताएका छन्। मन्त्री जस्तो पदका व्यक्तिले गाडी दुर्घटनामा सामान्य शिष्टाचार र मानवीयता नदेखाएको भन्दै यस घटनाप्रति उनले गरेको व्यवहारबारे आलोचना भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेखबारे भारत र चीनबीच भएको सम्झौताप्रति आफूले आपत्ति राखेको र त्यो विभिन्न भिडियो, अडियो र दुई देशको नोटमा समेत भएको बताएका छन्। 5 दिने चीनको भ्रमणका क्रममा ओलीले चिनिया राष्ट्रपति सी जिनपिङसँग भेट गरेका थिए र उक्त बैठकमा आफूले यस विषय उठाएको ओलीले बताए।
चिनिया राष्ट्रपतिले हामी नेपालको सार्वभौम सत्ताको सम्मान गर्दछौँ, तपाईँलाई जुन आशंका भएको छ त्यसमा हाम्रो ध्यान छ, सिमानाको विषय नेपाल र भारतको विषय हो, तपाईँहरूले वार्ताद्वारा कुटनीतिक माध्यमबाट समाधान गर्नुहुन्छ भन्ने हामीले विश्वास गरेका छौँ भनेर उहाँले स्पष्ट गर्नुभएको छ।
5 दिने चीन भ्रमण सकेर ओली बुधबार नेपाल फर्केका हुन्। यो विषय उनले नेकपा एमालेको दोस्रो विधान महाधिवेशनका क्रममा बताएका हुन्। नेपाल चीन संयुक्त सैन्य अभ्यास आइतबारदेखि काठमाडौँमा सुरु भएको छ। नेपाली सेनाले जारी गरेको विज्ञप्ति अनुसार अभ्यास 10 दिन चल्नेछ, जसमा विपद व्यवस्थापन, संयुक्त राष्ट्र संघीय शान्ति मिशन, प्रति आतंकवाद लगायतका विषयहरूमा ज्ञान आदान प्रदान हुनेछ। नेपाल र चीन बीच हुने संयुक्त सैन्य अभ्यासलाई सगरमाथा फ्रेन्डसिपको संज्ञा दिइएको छ र हाल काठमाडौँमा भइरहेको यो 5 संस्करण हो। नेपालले चीन, भारत, अमेरिका लगायत राष्ट्रहरूसँग संयुक्त सैन्य अभ्यास गर्दै आएको छ। नेपालमा एउटा व्यक्तिमा तेस्रो पटक सफलतापूर्वक मृगौला प्रत्यारोपण गरिएको चिकित्सकहरूले बताएका छन्। शहीद धर्म भक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा सोमबार अगस्त 25 प्रत्यारोपण भएको केन्द्रका कार्यकारी निर्देशक डाक्टर पुकार चन्द श्रेष्ठले बताए। उनका अनुसार यसरी एकै व्यक्तिमा तेस्रो पटक मृगौला प्रत्यारोपण भएको नेपालमा पहिलो पटक हो। अस्पतालका अनुसार सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री एवं प्रदेश सभा सदस्य लक्ष्मण किशोर चौधरीको तेस्रो पटक मृगौला प्रत्यारोपण गरिएको र हाल अस्पतालको बसाएपछि उनलाई डिस्चार्ज गरिएको छ। सांसद स्वर्णिम वाग्ले उनको फेक अडियो बनाएको भन्दै साइबर ब्युरोमा उजुरी दिएका छन्। नेपाल भारत सीमा समस्या लगायत विषयमा वाग्ले हिन्दी भाषामा कुरा गरिरहेको सामग्री सामाजिक सञ्जालमा राखिएको थियो। उक्त सामग्री विरुद्ध वाग्ले प्रहरीमा उजुरी दिएका हुन्। काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानी पोखरीले शान्त तथा अवरोध मुक्त छिमेकी अभियान अन्तर्गत एक सूचना जारी गरेको छ। विभिन्न पाँच शीर्षकमा जारी गरिएको सूचनामा राति अनावश्यक आवाज ननिकालौं भन्ने शीर्षकमा फोन कल गर्दा हेडफोन प्रयोग गर्न वा मेसेजमै संवाद गर्न भनेको छ। यस्तै बिहानको नित्य कार्य गर्दा अनावश्यक खोक्ने खकान्ने काम नगर्न, राति अबेर र बिहान सबेरै प्रेसर कुकरमा सिटी नलगाउन अनुरोध गरेको छ। ध्वनि प्रदूषण गर्ने व्यक्ति वा संस्थालाई वातावरण संरक्षण ऐन अनुसार 3,00,000 रुपियाँसम्म जरिवाना हुन सक्ने सूचनामा भनिएको छ। नेपाल र बङ्गलादेश बीच शनिबार भएको मैत्रीपूर्ण फुटबल खेल गोलरहित बराबरीमा टुङ्गियो। खेल काठमाडौँ स्थित दशरथ रङ्गशालामा भएको थियो। खेलपछि संचारकर्मीहरूसँग कुरा गर्दै नेपाली राष्ट्रिय फुटबल टिमका अस्ट्रेलियन प्रशिक्षक म्याट रसले उक्त खेललाई बक्सिङसँग तुलना गर्दै नेपालले राम्रो खेलेको बताए। यो खेल यदि बक्सिङको भिडन्त हो भने नेपाल अङ्कका आधारमा विजयी रह्यो, तर हामीले नकआउट गर्न सकेनौँ, उनले भने। एसपीएस नेपालीको लागि प्रयास तुलाल, काठमाडौँ।
र श्रोताबिन्दु, यो थियो नेपालमा यस हप्ता घटेका प्रमुख समाचारहरू। र नेपाल संवाददाता प्रयास तुलालले यसलाई प्रस्तुत गर्दै हुनुहुन्थ्यो। र यो समाचार पनि हाम्रो वेबसाइट sbs.com.au/नेपालीमा गएर यहाँले सुन्न सक्नुहुनेछ भने एसपिएसको अडियो एप डाउनलोड गरेर पनि तपाईँले आफू अनुकूल मिलाएर यसका बारेमा यसलाई सुन्न सक्नुहुनेछ। र श्रोताबिन्द, अब चाहिँ कार्यक्रममा पहिलो ब्रेक लिने बेला भएको छ। ब्रेक पछाडि चाहिँ अघि हामीले कार्यक्रमको सुरुमा भने जस्तै नेपालमा हिजो सोमबार घटेको अथवा प्रदर्शनका क्रममा भएको घटनालाई हामी विस्तृत रूपमा नेपाली नेपालमा र अस्ट्रेलियामा रहनुभएका नेपाली समुदायका सदस्यहरूको प्रतिक्रिया सहितको प्रस्तुत गर्नेछौँ। अहिलेलाई भने कार्यक्रममा ब्रेक लिन तर्फ लागौँ। पुनः स्वागत छ श्रोताबिन्द, एसबिएस साउथ एसियनमा नेपाली कार्यक्रम सुन्दै हुनुहुन्छ। म कृष्ण पोखरेल तपाईँहरूको साथमा रहेको छु। कार्यक्रम भर्खर सुन्न सुरु गर्नुभएको हो, गाडीमा हुनुहुन्छ, अथवा कतै जाँदै हुनुहुन्छ, अथवा कार्यक्रमको पुनर्प्रसारण सुन्दै हुन्छ, अथवा एसबिएसको अडियो एपमा पो कार्यक्रम सुनिरहनु भएको छ कि, र कतिखेर आउँछ यो कार्यक्रम अथवा कतिखेर चाहिँ प्रत्यक्ष प्रसारण सुन्न सकिन्छ भन्ने लागिरहेको छ भने कार्यक्रमका बारेमा थोरै जानकारी दिन चाहन्छु म। र यो कार्यक्रम चाहिँ हरेक मङ्गलबार र बिहिबारको दिन 2:00 एसपिएस साउथ एसियनमा प्रत्यक्ष प्रसारण हुने गर्दछ। र कार्यक्रमको पुनर्प्रसारण पनि हुन्छ, त्यो चाहिँ बिहिबार र आइतबारको दिन एसपिएस रेडियो 2 अपरान्ह 4-5 र हामीलाई सजिलो तरिकाले सुन्नको लागि चाहिँ डिजिटल रेडियोमा चाहिँ एसपिएस साउथ एसियनमा, अनि तपाईँको टिभीको च्यानल नम्बर 305, अनि एसपिएसको अडियो एप डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। साथै एसपिएस अन डिमान्डमा गएर र हाम्रो वेबसाइट sbs.com.au/नेपाली मार्फत पनि हाम्रो प्रत्यक्ष प्रसारण सुन्न सकिन्छ। र एसपिएस साउथ एसियन चाहिँ अस्ट्रेलियामा 24 घन्टा 7 दिन दक्षिण एसियाली सबै कुराका लागि तपाईँको गन्तव्य च्यानल पनि हो। यति भन्दै गर्दाखेरि आफूले पुरा समाचार पाएको सुनिश्चित चाहिँ श्रोताबिन्द गर्नुहोला। सोसल मिडिया फिडले जे दिन्छ त्यो मात्र हेरेर चित्त नबुझाउनुहोस्। हाम्रा सबै समाचार र अन्य सामग्रीहरूका लागि चाहिँ हाम्रो वेबसाइट sbs.com.au/नेपालीमा जानुहोस् र अझै आफ्नो ब्राउजरमा चाहिँ यसलाई बुकमार्क पनि गर्नुहोस्। र कार्यक्रमलाई अगाडि बढाउनुभन्दा अगाडि चाहिँ हाम्रा कार्यक्रमको बारेमा केही सल्लाह सुझाव छन् सामग्रीका बारेमा भने चाहिँ हामीलाई एसएमएस पनि गर्न सक्नुहुनेछ। मङ्गलबारको प्रत्यक्ष प्रसारण सुनिरहनुभएका श्रोताहरूले 2-3 बिचमा सुनिरहनु भएको छ एसपिएस साउथ एसियनमा भने चाहिँ हामीलाई एसएमएस गर्ने नम्बर रहेको छ 0439799767 चाहिँ हाम्रो एसएमएस गर्ने नम्बर रहेको छ। अब कार्यक्रमलाई अगाडि बढाउँ र अघि हामीले नेपाल सम्बन्धी समाचारमा सुने जस्तै अब सोमबार नेपालमा जेएनजी भनिने युवा पुस्ताले सुरु गरेको आन्दोलन अनि यसले विकास गरेको पछिल्लो घटनाक्रमका बारेमा अब कार्यक्रममा कुरा गर्नतर्फ लागौँ। र श्रोताबिन, नेपालमा भ्रष्टाचार र सरकारले केही सोसल मिडिया साइटहरूलाई प्रतिबन्ध लगाएपछि जेएनजी भनिने युवा पुस्ताले गरेको आन्दोलनमा सोमबार 19 जनाको मृत्यु भएको छ। काठमाडौँमा 17 जना र नेपालको पूर्वी सहर इटरीमा 2 जनाले ज्यान गुमाएका हुन्। घटना लगत्तै साँझ बसेको मन्त्री परिषद बैठक लगत्तै गृहमन्त्री रमेश लेखकले राजीनामा बुझाएका छन् भने घटनाका बारेमा निष्पक्ष अनुसन्धान गर्ने सरकारले बताएको छ। र अब यसका बारेमा थप कुराकानी हामी प्रस्तुत गरौँ। यसअघि अस्ट्रेलिया सरकारले जारी गरेको नेपाल यात्रा सम्बन्धी सुझावका बारेमा पनि कुरा गरिहालौँ। काठमाडौँ लगायतका स्थानमा कर्फ्यू लागेको भन्दै यसलाई पालना गर्न र भिडभाड वा जुलुस निस्कने स्थानबाट टाढै रहनका लागि यात्रा सम्बन्धी सुझाव जारी गरेको छ अस्ट्रेलिया सरकारले, र नेपाल भ्रमणमा जानेहरूका लागि पनि उच्च सतर्कता अप्नाउन भनिएको छ। र अब चाहिँ यसै घटनाक्रममा छोडेर नेपालमा जेएनजीको प्रदर्शनका विषयमा चाहिँ नेपाल संवाददाता प्रयास दुलालले गर्नुभएको कुराकानीतर्फ पनि लागौँ। र सुरुमा चाहिँ अब जेएनजी प्रदर्शनमा सहभागी मध्ये एकजना अविरल सिटौलालाई चाहिँ प्रयास दुलालले आन्दोलनको सुरुवात कसरी भयो भनेर प्रश्न गर्नुभएको थियो। र यो कुराकानी सुन्नुभन्दा अगाडि चाहिँ हामी श्रोताहरूलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त भएका विचार वक्ता स्वयंका हुन् र एसपिएसको यसमा समर्थन वा विरोध भने रहेको छैन। सुरुमा अविरल सिटौलालाई नेपाल संवाददाता प्रयास दुलालले गर्नुभएको प्रश्नको उत्तर सुन्नतर्फ लागौँ।
काठमाडौँमा जेएनजीहरूले गरेको प्रदर्शनमा यहाँ सहभागी पनि हुनुभयो,
हजुर,
यो कसरी सुरु भयो?
यो खास सुरु भएको चाहिँ गभर्मेन्टकै एउटा भनौँ न गभर्मेन्टले नै गरेको कामले चाहिँ यो एउटा सोसाइटी अथवा देशमा एउटा करप्सन बढाएर अथवा नकारात्मक कुराहरू चाहिँ बेसी हुँदै गएका हुनाले यो आज त जेएनजीले आन्दोलन गर तर योभन्दा अगाडि धेरै पटक धेरै समूहले प्रदर्शन गरेका थिए। तर आजको चाहिँ मेन उद्देश्य भनेको हाम्रो चाहिँ एउटै मात्र भनेको चाहिँ सरकारमा प्रधानमन्त्री चाहिँ पब्लिकबाट सिलेक्ट हुनुपर्ने पहिलो नम्बरमा, र दोस्रो नम्बरमा चाहिँ हाम्रो भनेको जुन यो ब्युरोक्रेट्सदेखि लिएर आर्मी सर्भिस जुन लेभलहरू छ यिनीहरूको छानबिन हुनुपर्ने भन्ने विषयमा चाहिँ हामीले मेनली चाहिँ यो प्रोटेस्ट उठाएको।
यहाँ जस्तै युवाहरूले सुरु गरेको यो विरोध कतातिर जाला वा कस्तो मोड लिएला जस्तो लाग्छ यहाँ?
अब आजको सिचुएसन हेर्दा फेरि आजभन्दा अगाडि जुन सिचुएसन थियो त्यो प्रोटेस्ट हुन्थ्यो अथवा टियर ग्यास आउँथ्यो होइन, क्यानोनहरू आन्थ्यो, त्यसपछि सकियो लगभग ढुङ्गा मुढा भएपछि त्यही हो सकियो लग। तर आजको प्रोटेस्टमा चाहिँ लगभग मैले चाहिँ जाँदाखेरि लाइभमा पनि देखेँ मान्छेहरूलाई गोली हान्ने थियो, इभन द स्टुडेन्ट्स होइन, केही स्टेप बढाउनको लागि हामी पनि अन द फिल्डमा हामी पनि पार्टिसिपेन्ट्स भयौँ, त्यसको विरोध गऱ्यौँ। र अहिलेको लागि विरोध सकिएर चाहिँ कर्फ्यू लागेको हुनाले सबैजना हामी आफ्नो आफ्नो अब ठाउँमा छौँ।
र प्रदर्शनमा सहभागी अविरल सिटौलासँगको यो कुराकानीपछि चाहिँ बलराम गिरीसँगको कुराकानी पनि सुनाउँछ। चाहिँ यो अवस्थाको सृजना हुने कारण चाहिँ सरकारले यसको यस्तो अवस्थाको सृजना गरेको उनले बताएका थिए।
यो गर्नै पर्ने थियो हजुर, अलिक ढिला भयो, यो एक दुई वर्ष अगाडि नै गर्नुपर्ने, यो अत्याचारै भएर गरिरहेको छ नि त, यो नातावाद कृपावाद गणतन्त्रको नाममा लुटतन्त्र मचाएका छन्, यिनीहरू मिलिजुली खाने भाँडो भएको छ।
कुनै पनि राजनीतिक दलसँगको संलग्नता बिना युवाहरू यसरी सडकमा राज्य विरुद्ध उत्रिएको अरू कुनै घटना याद छ यहाँ?
यहाँ अरू बेला छैन हजुर, म जान्नु हुँदादेखिको अरू बेला चाहिँ हजुरको विभिन्न पार्टीका सङ्घ सङ्गठन भाजपा सङ्गठन उर्लिने मात्रै हुन् मासु भात पेट्रोल पैसामा, यो त निस्वार्थ भावनाले आएका हुन्, कुनै पार्टीका यिनीहरू होइनन्।
युवाहरूले सुरु गरेको यो विरोध कतातिर जाला जस्तो लाग्छ यहाँलाई अथवा कता मोड?
अब युवाहरूले करोडौँ युवा बाहिर पठाएर यहाँ झोले झाम्टा चाकरी गुलामी गर्नेलाई मात्र स्थान दियो यो सरकारले, अरू त जनतै होइन जस्तो भयो। जो पार्टीमा आबद्ध छ, जो पार्टीको सदस्य छ, ऊ जनता भयो, अरू होइन।
र यसै गरी प्रयास संवाददाता प्रयास दुलालले चाहिँ अर्का एक समुदायका सदस्य अथवा नेपाली समुदायका अनिल श्रेष्ठसँग पनि कुराकानी गर्नुभएको थियो। र जेएनजी भनिने नयाँ पुस्ताले चाहिँ भ्रष्टाचारको आक्रोश पोखेको कुराकानी क्रममा अनिल श्रेष्ठले बताएका थिए।
जेएनजी भनेपछि 1997 to 2012 होइन, 15 वर्ष भनेपछि यो मिड हाइली अब एजुकेटेडको ग्रुपमा पनि पर्ने भयो र सेन्सिटिभ पनि पर्ने भयो, र यिनीहरूलाई आफ्नो केही गरौँ भन्ने आशा बोकेर कुदेको अवस्था र यहाँ कोठा थुनेर पिटेको बिरालो जस्तो भएको छ, न घर छोडेर जान सक्छ, न घरमा बस्न सक्छ, न केही गरौँ भन्ने कसै कतैबाट सपोर्ट पाउँछ, सबैतिरबाट पीडित भन्नु न एक किसिमको प्रताडित पीडित टाइपको छ। त्यसकारण यिनीहरू निकास चाहिँ खोज्दैछन्, के निकास हो, सल्युसन के गर्ने, कसरी आफ्नो सामान्य जीवन धान्ने, ठुलो आकाङ्क्षा ठुलो सपना बोक्न त सबैले बोकेका हुन्छन्, तैपनि सामान्य जीवन त चलोस् भन्ने धारणा हुन्छ नि, त्यसैको एउटा पाटो। र अर्को हाम्रो देश विशेष त नेपालमा भएको करप्सन जुन खुल्ले आम सामान्य मान्छेले पनि बुझ्छन् र देख्छन् र कतिपय अवस्थामा आरामले भोग्छन्, चाहेर नचाहेर पनि त्यसैको आक्रोश हो जस्तो लाग्छ।
यसरी श्रोताबिन्द प्रयास संवाददाता प्रयास दोलालले अभुदय भट्टराई प्रमिला सिंह र कमल नेपालसँग पनि कुरा यसका बारेमा प्रश्न गर्नु राख्नुभएको थियो र उहाँले चाहिँ सरकार विकासको बाटोमा नहिँडेकाले यस्तो अवस्थाको सृजना भएको प्रतिक्रिया उनीहरूले दिएका थिए।
यसलाई चाहिँ एज अ पोजिटिभ र नेगेटिभ दुइटै तरिकाले हेर्न मिल्छ। पोजिटिभली चाहिँ नि अब यो सही पनि हो किनकि हाम्रो जुन कन्ट्री छ त्यो चाहिँ एज अ ओल्ड लिडरहरूले लिड गरिरहेको छन् अनि त्यो गर्न कारणले तिनीहरूलाई नयाँ डेभलपमेन्टहरू अरू कन्ट्रिजहरूमा के भएको छ तिनीहरूको खासै धेरै आइडिया नभएको कारणले होइन, अनि अरू कन्ट्रिजहरूमा पनि धेरै जसो यङ लिडरहरू पनि हुन्छन् 30-40 इयर्सका। नेपालमा पनि अब यो अस्ति भएको सोसियल मिडिया ब्यान गरेको छ त्यो यो चाहिँ एज अ डेभलपमेन्टतिर जानुभन्दा पनि यो एज अ पछाडि गइरहेको छ क्या, किनकि स्टुडेन्टहरू पनि अब म पनि धेरै जस्तो कुनै कुनै टपिक्सहरू स्कुलमा पढाएको बुझिनँ भने युट्युब जस्तो सोसियल प्लेटफर्महरूबाट पढ्थेँ, अनि अब इन्स्टाग्राम वाट्सएप मेसेन्जरहरूले पनि धेरै मान्छेहरूलाई भेरियस पार्ट अफ द कन्ट्रीमा कनेक्ट गरेर राखेको छ, अनि अब मान्छेहरू टाढा भएको बेला पनि मेसेन्जरहरूबाट कल गर्न सक्छन्, अनि न्युजहरू के चलिरहेको छ इन्टरनेसनल लेभलमा त्यो पनि बुझ्न सक्छन् भनेर यो अब प्रोटेस्ट चाहिँ नि यो भ्यालिड पनि हो अ काइन्ड अफ, तर अब नेगेटिभली हेर्दा पनि मान्छेहरू अब त्यत्रो ऱ्यालीमा जाँदा फेरि जामहरू भएको हुन्छ, स्कुलहरू डिस्टर्ब भएको हुन्छ, अनि अब मान्छे पनि अब कति इन्जर्ड भएको हुन्छन् मरे हुन्छन्, त्यो चाहिँ नेगेटिभ र पोजिटिभ दुइटै पोइन्ट अफ भ्यूबाट हेर्न मिल्छ।
म त पुरै सपोर्ट छ यसमा, यो त हामीले पहिल्यै गर्नुपर्ने हो हाम्रो पुस्तकमा।
किन उत्रियो जस्तो लाग्छ तपाईँलाई यतिको धेरै युवा सडकमा विरोध गर्दै?
सामाजिक सञ्जाल भन्नाले पनि यो भ्रष्टाचारलाई नै निर्मूल पार्नको लागि चाहिँ नि गरेको जस्तो लाग्छ मलाई।
युवाहरूले सुरु गरेको यो विरोध कतातिर जाला वा कस्तो मोड लिएला जस्तो लाग्छ यहाँलाई?
यो त कन्टिन्यू नै गर्नु पर्ला जस्तो छ मेरो विचार। राणा शासनको जस्तै पहिला आन्दोलन भयो जस्तै हुन्छ कि होइन?
यसलाई चाहिँ राज्यको जुन अहिले भ्रष्टाचार भइरहेको जुन देखिन्छ सरसर्ती पब्लिकको ग्रास लेभलमा जाँदाखेरि जुन भ्रष्टाचार पब्लिकले देखिरहेको छन् त्यसको चाहिँ प्रतिफल हो जस्तो लाग्छ मलाई। यो नेपाली जनताले भोगिराखेको डे टु डेको समस्या जुन छ, समस्या समाधान हुँदै जानपर्ने अवस्था थियो, बच्चाहरू विदेश पठाउनै पर्ने जानै पर्ने पढ्नको लागि बाध्यता भए, कहिले पनि टाइममा एक्जाम भएन, कहिले पनि टाइममा पढाइ भएन, र बाहिर गएका बच्चाहरूको प्रगति हुँदै गयो, यहाँ बसेका बच्चाहरूको दुर्गति हुँदै गयो। अर्काको प्रगति र आफ्नो प्रगतिको बिचमा ब्यालेन्स गर्दाखेरि त्यो हामी यहाँ बसेर यस्तो भयो भन्ने कुरो बच्चाहरूलाई त्यो फिल भइरहेको भएर त्यसको चाहिँ अहिले रिटर्न ब्याक हो यो जस्तो लाग्छ मलाई चाहिँ।
र सुधाविन्द, यो थियो नेपालमा नेपाल संवाददाता प्रयास दुलालले सोमबार भएको यो प्रदर्शनपछि त्यहाँ उपस्थित भएका अथवा प्रदर्शनमा सहभागी भएका र अन्य व्यक्तिहरूसँग यस विषयमा लिएको प्रतिक्रिया। र हामी श्रोताहरूलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त भएका विचार चाहिँ वक्ता स्वयंको हो र यसमा एसपिएस नेपालीको समर्थन वा विरोध रहेको छैन। र कार्यक्रमलाई अगाडि बढाउँ र सोमबारको प्रदर्शनपछिको अवस्थाका बारेमा चाहिँ बीबीसी न्युज नेपालीले गरेको कुराकानीको यो छोटो अंश पनि राख्न चाहन्छु जहाँ चाहिँ सरकारले अत्याधिक बल प्रयोग गरेको पाइएको मानवाधिकार आयोगकी एकजना सदस्य लिली थापाले बीबीसी न्युज नेपालीसँगको कुराकानीमा बताएकी थिइन्। यो कुराकानीको छोटो अंश अहिले राख्दैछौँ।
मानवाधिकार आयोगको टोली बिहानदेखिको त्यो अनुगमनमा खटिएको छ विभिन्न ठाउँमा होइन, दिनभरि चाहिँ खटिरहेको थियो। अघि दिउँसोको अवस्थामा चाहिँ एकदम एक्सट्रिम भएको बेला मानवाधिकार आयोगका टोलीहरूलाई पनि आक्रमण भएको छ त्यहाँ। हामीले चाहिँ के पाएको छौँ भने हाम्रो रिपोर्टिङको आधारमा अब प्रहरीले अति नै धेरै एक्सेसिभ पावर प्रयोग गरेर कहिले हवाई फायर, कहिले रबरको गोली, कहिले लाठी, कहिले फोहरा गरेर त्यो विद्यार्थीहरू जुन आएको छ युवा पुस्ता उनीहरूलाई आक्रोशित बनाउने काम जुन प्रहरीहरूबाट सरकारबाट भएको छ। किनभने सरकारको निर्देशन त्यो हुँदैन, सरकारको निर्देशन प्राप्त गरेर जसरी प्रहरीहरूले त्यो भिडलाई उत्तेजक बनाउने प्रयास गरेको छ एकदमै निन्दनीय छ। राष्ट्रिय मानवाधिकार आयोग मात्र होइन, यो हरेकले देखेको कुरा नै त्यही हो र हाम्रो रिपोर्टिङको आधारमा पनि एउटा युवा पुस्तालाई उत्तेजित बनाएर नै यो अहिलेको यस्तो हालत 7-8 जनाको मृत्यु, यो सयौं घाइते गराउने जुन काम भयो त्यसमा चाहिँ एकदमै मानवाधिकार आयोगको गम्भीर आपत्ति छ। यस्तो खालको प्रदर्शनलाई शान्तिपूर्ण गर्नलाई प्रहरीले सुरक्षा र कुनै पनि आक्रमण नगरिकन त्यस्तो शैलीबाट नगरेर पनि यो पुस्तालाई अलिकति संयमित पार्न सक्थ्यो, झन् उत्तेजित पार्ने काम सरकारबाट भएको छ, एकदमै निन्दनीय छ। टोलीले हामीलाई पठाएको त्यो रिपोर्टिङहरूबाट पनि थाहा भएको अनुसार त अब अहिले रबरको गोली भनेको छ, तर दुईजना मृत्यु भएको व्यक्तिहरू त रबरको गोलीले त मर्दैन होइन, त्यहाँ गोली नै छ। अब त्यत्रो 7-8 जना मरिसके, घुँडाभन्दा माथि लगाए पनि अर्को गोली लगाएर त मर्छ नि होइन। त्यसैले अब ताकि ताकिकन भिडहरूलाई हान्नलाई, एकजनालाई हान्ने बित्तिकै त भिड उत्तेजित भइहाल्छ नि। युवा पुस्ताहरूको एउटा भिडलाई उत्तेजित बनाउने कि भिडलाई संयमित गर्न, अहिले त नेपाल सरकारले अहिले तुरुन्तै त्यो एउटा मिडियाबाट शान्त रहनको लागि आह्वान गर्नुपर्ने ठाउँमा, यसलाई संयमित गर्नुपर्ने ठाउँमा झन् उत्तेजित गराइदिएपछि त यो भिड उत्तेजित भइहाल्छ। एकदमै निन्दनीय कार्य छ, मानवाधिकार आएको घोर आपत्ति छ यसमा, र अहिले त कर्फ्यू पनि उल्लङ्घन गरेको भन्ने हामीले सुनिरहेको छ। त्यो कर्फ्यूको कुनै महत्त्व नै भएन होइन, किनभने त्यो पुस्तालाई एकदम उत्तेजित पारेर जसरी संयमित बनाउनलाई प्रयास भएन नेपाल सरकारको, त्यो एकदमै गम्भीर यसमा मानवाधिकार आएको पनि हामीलाई पनि आपत्ति नै छ।
र श्रोताबिन्द, उनी चाहिँ थिइन् नेपालको मानवाधिकार आयोगकी एकजना सदस्य लिली थापा, जहाँ चाहिँ उनले बिबिसी न्युज नेपालीसँग हिजो सोमबार गरेको कुराकानीको यो छोटो अंश हामीले यहाँ राख्यौँ। र श्रोताबिन्द, यो समाचार सुनेर यदि तपाईँ वा तपाईँको कोहीलाई विचलित भएको अवस्था सिर्जना भएमा चाहिँ मानसिक स्वास्थ्य समस्या सेवाहरूका लागि सम्पर्क गर्न सक्नुहुनेछ लाइफलाइनलाई 1-3-1-1-1-4 बिहोन गुरुलाई 1-3-0-0-2-2-4-6-3-6 सुसाइड कल ब्याक सर्भिसलाई 1-3-0-0-6-5-9-4-6-7 र 5-25 वर्ष उमेर समूहका लागि चाहिँ किड्स हेल्पलाइन 1-800-5-5-1-800 र दोभाषी सेवाका लागि चाहिँ 1-3-1-4-5-0 फोन गर्न सक्नुहुनेछ। आपतकालीन अवस्थामा चाहिँ 000 or 300 फोन गर्नुहोला। र श्रोताबिन्द, अब कार्यक्रममा अर्को एउटा व्यापारिक विश्राम लिने बेला भएको छ, यसपछि चाहिँ हामी अस्ट्रेलियामा बस्ने नेपाली समुदायको यसप्रति को विचार चाहिँ के छ भन्ने बारेमा पनि सुन्नेछौँ। अहिलेलाई कार्यक्रममा दोस्रो व्यापारिक विश्राम लिनतर्फ लागौँ। र पुनः स्वागत छ श्रोताबिन्द। यो ब्रेक पछि एसपिएस साउथ एसियनमा नेपाली कार्यक्रम सुन्दै हुनुहुन्छ, म कृष्ण पोखरेल तपाईँहरूको साथमा रहेको छु। र कार्यक्रम भर्खर सुन्न सुरु गर्नुभएको हो भने चाहिँ कार्यक्रमको बारेमा थोरै बताइहालौँ, अनि त्यस पछाडि आजको कार्यक्रममा के प्रस्तुत भइसक्यो अनि के छ, के चाहिँ बाँकी छ भन्ने बारेमा पनि कुराकानी गरौँला। र आज मङ्गलबारको दिन दिउँसो 2-3 बजेको प्रत्यक्ष प्रसारण भएको यो कार्यक्रम चाहिँ यहाँले बिहिबारको दिन पनि सुन्न सक्नुहुनेछ, त्यो चाहिँ अपराह्न 4-5 बजेसम्म एसबिएस रेडियो 2 मार्फत कार्यक्रमको पुनर्प्रसारण हुनेछ। सँगै चाहिँ हामीलाई सुन्नको लागि चाहिँ डिजिटल रेडियोमा एसबिएस साउथ एसियनमा डिजिटल टिभीको 305 नम्बरको च्यानलमा अनि एसबिएसको अडियो एप डाउनलोड गरेर सुन्न सक्नुहुन्छ। साथै हाम्रो पेज sps.com.au/नेपाली मार्फत पनि हाम्रो कार्यक्रम सुन्न सकिन्छ। र श्रोताबिन्द, हामीले आजको कार्यक्रममा के प्रसारण गरिसक्यौँ भनेर अलिकति रिक्याप जस्तो म गर्न चाहन्छु, जहाँ चाहिँ आज हामीले अस्ट्रेलियामा यस हप्ता घटेका प्रमुख समाचारहरू सुनायौँ, सँगै नेपालमा घटेका प्रमुख हप्ताका प्रमुख समाचारहरू पनि सुनायौँ, अनि नेपालमा हिजो सोमबार भएको जेएनजीले प्रदर्शन र त्यस पछाडिको घटनाक्रमका बारेमा नेपालमा प्रदर्शनमा सहभागी र अन्य व्यक्तिहरूले चाहिँ कस्तो विचार प्रकट गरे त भन्ने बारेको प्रतिक्रिया पनि हामीले प्रस्तुत गरिसकेका छौँ। र कार्यक्रममा अब चाहिँ अस्ट्रेलियामा बसोबास गर्ने सङ्घ संस्थाका प्रतिनिधिहरू सँगै समुदायका सदस्यहरूले चाहिँ यसका बारेमा के भन्छन् त भन्ने बारेमा पनि प्रस्तुत गर्नेछौँ। सँगै समयले साथ दियो भने रक्त क्यान्सर, ब्लड क्यान्सर को अस्ट्रेलियामा उपचारका बारेमा कुराकानी गर्नेछौँ, अनि अस्ट्रेलियामा आदिवासीहरूको भूमि अधिकारका बारेमा पनि कार्यक्रममा प्रस्तुति रहनेछ। कार्यक्रमलाई अन्तिमसम्म सुनेर साथ दिनुहुन्छ भन्ने मैले आशा लिएको छु। र श्रोताबिन्द, हामीले अघि भने जस्तै सोमबार 8 सेप्टेम्बरमा नेपालमा सुरु भएको जेएनजीको प्रदर्शन लाई नजिकबाट निहाल्ने कोसिस गरिरहेका छौँ, यसका बारेमा आएका प्रतिक्रियाहरूलाई पनि यहाँहरू माझ राख्ने कोसिस गरिरहेका छौँ। र यसै सन्दर्भमा चाहिँ अस्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदाय र यहाँ रहेका सङ्घ संस्थाका प्रतिनिधिहरूले चाहिँ यस घटनालाई कसरी हेरिरहनु भएको छ भन्ने बारेमा पनि कुरा गर्नतर्फ लागौँ। र केही अघि हामीले यहाँका अस्ट्रेलियामा रहँदै आएका विभिन्न नेपाली सङ्घ संस्थाका प्रतिनिधिहरूसँग र समुदायका सदस्यहरूसँग यसका बारेमा प्रतिक्रिया लिएका थियौँ। सबैभन्दा पहिला चाहिँ एनआरएनए अस्ट्रेलियाका अध्यक्ष सन्तोष कुबरसँग गरिएको कुराकानीको यो छोटो अंश यहाँहरू माझ राख्न चाहन्छु र तर हामी श्रोताहरूलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा अथवा यस विचार व्यक्त भएका विचार चाहिँ वक्ता स्वयंको हो र यसमा एसपिएसको समर्थन वा विरोध भनेर रहेको छैन। सुरुमा एनआरएनएका अध्यक्ष सन्तोष कुमारले यस घटनालाई निकै घटनाप्रति दुःख व्यक्त गरेका छन्।
विदेशमा बस्नेहरूलाई लाजमर्दी स्थिति पैदा भएको छ। आजको यसको यो शताब्दीमा पनि आएर जुन जुन हिसाबले शान्तिपूर्ण रूपमा प्रस्तुत गरिरहेका स्कुले भाइ बहिनीहरू जो हाम्रा भविष्य हुन् उहाँहरूमा त्यो निर्दय रूपमा सरकार प्रस्तुत भएको छ त्यो घोर भर्सना गर्दछ। एनआरएन अस्ट्रेलिया जेएनजीको पूर्ण समर्थनमा छ। हामीले अहिले क्यानबेरा गएर पनि जेएनजीको समर्थनमा आवाज उठाउँदैछौँ। हामी तिब्बती विज्ञप्तिहरू जारी गर्दैछौँ। सम्पूर्ण स्टेट एन्ड टेरिटोरिजमा हामीले बेलुका क्यान्डल लाइट गर्दैछौँ। भिजिट होइन जुन मारिएका भाइ बहिनहरूको त्यो एउटा श्रद्धाञ्जली व्यक्त गर्दैछौँ। यो बेलुका हुँदैछ र आज हामी क्यानबेरा जाँदैछौँ। म क्यानबेरा पुगेर हामी यहाँनिर अस्ट्रेलिया हामीले अहिले गर्न सक्ने भनेको एम्बेसीमै हाम्रो आवाज उठाउने होइन एम्बेसीमा पुगेर स्ट्रङली हाम्रो भोइस हामी जेएनजीको समर्थनमा छौँ भन्ने कुरा स्पष्ट रूपमा व्यक्त गर्न चाहन्छु। र अरू कुरा मैले हाम्रो विज्ञप्तिमा पनि मैले रिलिज गरेको थिएँ एनआरएन अस्ट्रेलियाको पेजमा छ त्यो।
र हुने थिए एनआरएनएका नयाँ अध्यक्ष सन्तोष कुमार सँगै। अब चाहिँ हामी मेलबोर्नमा बसोबास गर्ने आवा अधिकारीको पनि कुरा सुनौँ जहाँ चाहिँ उनले अस्ट्रेलियामा बसेर केही गर्न नसकेमा दुःख व्यक्त गरेकी छन्।
नमस्कार, म आवा फ्रम मेलबोर्नबाट। हिजो साह्रै नै दुःखद घटना भयो। यहाँ बसेर हामीले हेर्नु बाहेक अरू केही पनि भएन र एकदम होपलेस फिल भयो। हेर्न मात्र पर्यो अनि साथै त्यहाँ धेरैको मृत्यु भएको एकदम दुःख लागेको छ। सबैजना सुरक्षित रहनु होला। आफ्नो ज्यान सबैभन्दा महत्त्वपूर्ण हो।
अब नेपालमा भइरहेको जुन घटना छ त्यो एकदमै चाहिँ दुःखपूर्ण छ। त्यसमा चाहिँ निर्दोष हाम्रो अहिलेका भाइ बहिनीहरू अब जेएनजी भनेर चाहिँ जो अहिले चर्चामा हुनुहुन्छ उहाँहरूको चाहिँ अनाहकमा चाहिँ ज्यान गइरहेको छ। अब हामी नेपाली एसोसिएसन अफ भिक्टोरियाको तर्फबाट हामी त्यसको भर्सना गर्छौँ र त्यो दोषीलाई चाहिँ कारवाही हुनुपर्छ भन्ने जाने अपेक्षा गर्छौँ र यसमा चाहिँ शोक सन्तप्त परिवारप्रति धैर्य धारण गर्ने शक्ति प्रदान गरौँ भन्ने पनि कामना व्यक्त गर्छु।
श्रोताबिन हुने चाहिँ एकेन्द्र तिमिल सिन्हा थिए न्याबका अध्यक्ष। अब सँगै चाहिँ अब चाहिँ सुदिन पोखरेलले यस विषयमा व्यक्त गरेको विचार पनि सुन्नतर्फ लगाऊ।
सायद संसारमा रहनुभएका जति पनि नेपाली दाजुभाइ दिदी बहिनीहरू हुनुहुन्छ, नेपालमा रहनुभएका दाजुभाइ दिदी बहिनीहरू हुनुहुन्छ, बुवा आमाहरू हुनुहुन्छ, हजुरबा हजुरआमा हुनुहरू हुनुहुन्छ, सायद कसै कोही पनि राम्रोसँग सुतेन होला हिजो, किनभने यो निरङ्कुशताको पराकाष्ठा हो। यस्तो किसिमको दिमागमा कसरी आउँछ भन्ने कुरा म सोचि नै रहेको छु क्या हिजो। त्यो पनि विद्यार्थीहरू जो चाहिँ सफोरको रूपमा देशमा भ्रष्टाचार बढी भयो, भ्रष्टाचार कम गर्नु पर्यो भन्ने एउटा शान्तिपूर्ण रूपमा जुन आन्दोलनमा निस्कनु भएको छ उहाँहरू माथि ठाडो टेक्ने टाउकोमा गोली कसरी हान्न सक्ने यो सोच्नै सकिँदैन। यो त के भन्ने अब मसँग शब्दै छैन।
र श्रोताबिन अब चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीका कमल तिमिल सिन्हाले चाहिँ यस विषयमा के भने भनेर सुन्नतर्फ लागौँ।
कमल तिमिल सिन्हा, म राष्ट्रिय स्वतन्त्र पार्टी अस्ट्रेलिया च्याप्टरको कोषाध्यक्ष। यो जिएनजीले अर्गनाइज गरेको प्रोटेस्ट शान्तिपूर्ण ऱ्यालीमा हिजो सरकारले गरेको दमनलाई हामीले घोर निन्दा, यसको जति निन्दा गरे पनि पुग्दैन र अबोध बालकहरूको ज्यान गएको छ र यसमा हामी दुःख व्यक्त गर्दछौँ। मृत आत्माप्रति श्रद्धाञ्जली तथा उहाँको आफन्तजनमा चाहिँ सहानुभूति प्रकट गर्नुभएको अब हाम्रो प्रदेशबाट के नै छ र यो चाहिँ वास्तवमा यो अहिले अल अफ द सडनमा आइकन लास्ट 20 इयर्समा रुल गरेका पोलिटिकल पार्टीहरू को एगेन्स्टको फ्रस्ट्रेसन एकुमुलेट भएर विस्फोट भएको रूपमा हामीले बुझेका छौँ।
र श्रोताबिन अब चाहिँ सिडनीस्थित एक माइग्रेसन लयरका रूपमा कार्यरत दीक्षा रेग्मीको पनि यस विषयमा भनाइ के थियो त भन्ने बारेमा सुन्नतर्फ लागौँ।
हिजोको घटना चाहिँ एकदमै लाजमर्दो होइन इन्सिडेन्ट चाहिँ एकदम, किनभने यो भनेको एकदमै यङ जेनेरेसन हो नि त, जो अझ पनि नेपालमै हुनुहुन्छ, नेपालमै केही गरिन्छ भनेर गरेको, लाइक केही गर्न सकिन्छ भन्ने खालको हुन्छ नि. अनि यो यस्तो यङ पिपलहरूको त आई थिङ्क फर्स्ट नै होला नि, हुन्छ नि, हाम्रो नेपालमा त्यसरी सबैजना आएको. त्यही भएर त्यस्तो देख्दाखेरि चाहिँ एकदमै आफूलाई पनि हुन्छ नि सिरिङ्ग भयो कि, भन्नाले आफ्नो कोही मान्छे त्यसरी अब आफू त यहाँबाट बसेर त्यो यङहरूलाई त्यति मजा हो है, त्यो हुन्छ नि त्यहाँ त केही हुन्छ, अब जो सबैजना सपोर्ट गर यहाँ बाहिर हामी बस्यो भने पनि, जुन यङ पिपललाई हामीले जुन भन्यो नि, तर उनीहरू त ट्रमाटाइज जस्तो भएर घर पुगे नि त, होइन, दे आर स्टिल यङ, होइन. त्यो भएको भएर चाहिँ आई थिङ्क एज अ गभर्मेन्टको हिसाबमा चाहिँ एकदमै धेरै, त्यो चाहिँ एकदमै लाजमर्दो कुरा भयो कि हिजोको चाहिँ इन्सिडेन्ट. अनि अब बोल्नै नपाउने, गर्नै नपाउने जस्तो खालको गरेर चाहिँ आई डोन्ट थिङ्क यसले चाहिँ अझ मोर हुन्छ नि, मोर अब कमिङ डेजमा चाहिँ मोर अझ नराम्रो गर्न सक्छ होला जस्तो लाग्छ मलाई चाहिँ.
र श्रोताबेन, उनी चाहिँ सिडनी स्थित एक माइग्रेसन लयरका रूपमा कार्यरत दीक्षा रेग्मी रहेकी थिइन्, र हामीले यस विषयमा नेपाल सरकारको भनाइका लागि क्यानबेरा स्थित नेपाली दूतावासलाई सम्पर्क गर्ने कोसिस गरेका छौँ, र यो समाचार तयार पारेको समयसम्म चाहिँ सम्पर्क हुन सकेको छैन. र हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त भएका विचारहरू चाहिँ वक्ता स्वयंका हुन्, र यी विचारहरूप्रति चाहिँ एसपिएसको समर्थन वा विरोध भने रहेको छैन. र यसका साथसाथै तपाईँलाई हामी जानकारी गराउन चाहन्छौँ कि यो एक घन्टाको कार्यक्रम समय अभावका कारणलाई हामीले सबै वक्ताहरूसँगको कुराकानी चाहिँ प्रस्तुत गर्न पाएका छैनौँ, र अन्य विविध विचारहरूका साथ यस विषयमा हामीले थप सामग्रीहरू क्रमिक रूपमा हाम्रो पोडकास्टमा र वेबसाइटमा प्रकाशित गर्दै जानेछौँ. र त्यसका लागि चाहिँ हाम्रो वेबसाइटको ठेगाना चाहिँ हो sbs.com.au/नेपाली, वा तपाईँको फोनमा चाहिँ एसपिएस अडियो एप डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ, वा अनलाइनमा चाहिँ एसपिएस नेपाली पोडकास्ट भनेर यहाँले खोज्नुहोला. र यही विषयमा कुराकानी गर्दा गर्दै यदि तपाईँ वा तपाईँले चिनेको कोही व्यक्तिले मानसिक स्वास्थ्य समस्या भोगिरहेको अवस्थामा चाहिँ सहायताका लागि यी सेवाहरूलाई सम्पर्क गर्न सक्नुहुन्छ. लाइफलाइनलाई 1311 14 बियोन्ड ब्लूलाई 1300224636, सुसाइड कल ब्याक सर्भिसलाई 1300659467, र 5 देखि 25 वर्ष उमेरसम्मका लागि चाहिँ किड्स हेल्पलाइनलाई 1800551800 सम्पर्क गर्न सक्नुहुनेछ. आपतकालीन अवस्थामा भने चाहिँ 000 अर्थात् 000 फोन गर्नुहोला, र दोभाषे सेवाका लागि चाहिँ 1314 50 यहाँले फोन गर्न सक्नुहुनेछ. र मानसिक स्वास्थ्य सम्बन्धी बहुभाषी सामग्रीका लागि चाहिँ एसपिएसको माइन्ड योर हेल्थ पोर्टलमा यहाँहरू जान सक्नुहुनेछ. र इम्ब्रेस मल्टिकल्चरल सेन्टर हेल्थले चाहिँ सांस्कृतिक र भाषिक रूपमा विविध पृष्ठभूमिका मानिस सहयोग पनि प्रदान गर्दछ, वा यहाँहरू चाहिँ lifeline.org.aumा अथवा चाहिँ beyondblue.org.aumा पनि यहाँहरू जान सक्नुहुनेछ. र श्रोताबेन, यो कुराकानी पछि चाहिँ कार्यक्रममा अर्को एउटा ब्रेक लिने बेला भएको छ. ब्रेकमा जानुभन्दा अगाडि चाहिँ यस विषयमा अन्य धेरै समुदायका सदस्यहरूसँग पनि हामीले कुराकानी गरेका थियौँ, र त्यो प्रस्तुत हुन सकेन. र यद्यपि त्यो कुराकानी सुन्नको लागि चाहिँ यहाँले हाम्रो वेब पेज sbs.com.au/नेपालीमा जान सक्नुहुनेछ, अथवा चाहिँ यो र यो जस्तै अन्य सामग्रीहरू हाम्रो कार्यक्रममा प्रसारण भएका हुन नसकेका अथवा आधा मात्र प्रसारण भएका सामग्रीहरू सुन्नको लागि चाहिँ हाम्रो वेबसाइट सँगसँगै एसपिएसको अडियो एप पनि डाउनलोड गर्न सक्नुहुनेछ, त्यहाँ गएर चाहिँ आफू अनुकूल मिलाएर यी सामग्रीहरू सुन्न सक्नुहुनेछ. र श्रोताबेन, यति जानकारी पछि कार्यक्रममा अन्तिम ब्रेक लिनतर्फ लागौँ, र ब्रेक पछाडि हामीसँग चाहिँ अघि भने जस्तै ब्लड क्यान्सर अथवा रक्त क्यान्सरसँग सम्बन्धित सामग्री सँगै अस्ट्रेलियामा आदिवासीहरूको भूमि अधिकार सम्बन्धी प्रसङ्गलाई हामी जोड्नेछौँ. यसलाई ब्रेक लिनतर्फ लागौँ. पुनः स्वागत छ श्रोताबेन, एसपिएस साउथ एसियनमा नेपाली कार्यक्रम सुन्दै हुनुहुन्छ. म कृष्ण पोखरेल यहाँहरूको साथमा रहेको छु. यो अन्तिम ब्रेक थियो, र यस अघि चाहिँ हामीले विभिन्न विषयमा कुराकानी गऱ्यौँ, जस्तो कि नेपाल अस्ट्रेलियाको पछिल्ला 7 दिनको समाचारहरू सुन्यौँ, नेपालका पछिल्ला 7 दिनको समाचार सुन्यौँ, अनि नेपालमा हिजो सोमबार 8 सेप्टेम्बरमा सुरु भएको जेएनजीको प्रदर्शन र यस पछाडिका घटनाक्रम, अनि नेपाल र अस्ट्रेलियामा बस्ने नेपाली समुदायको यसप्रतिको प्रतिक्रिया चाहिँ के थियो भन्ने बारेमा पनि हामीले प्रस्तुति कार्यक्रममा प्रस्तुत गरेका छौँ, गर्न भ्याएका छौँ. र अब चाहिँ अलिकति रक्त क्यान्सरको बारेमा पनि कुरा गरौँ श्रोताबिन्द, र विशेष गरी चाहिँ नि अस्ट्रेलियामा बस्ने नेपाली समुदाय का बिचमा चाहिँ अब यो रक्त क्यान्सरको बारेमा जनचेतना फैलाउनको लागि हामीले केही अघि चाहिँ केही दिन अगाडि चाहिँ एकजना चिकित्सकसँग कुराकानी गरेका थियौँ, र यहाँ चाहिँ रक्त क्यान्सरसँग सम्बन्धित लक्षणहरू के हुन सक्छन्, अस्ट्रेलियामा यसको उपचार विधि चाहिँ कस्तो छ भन्ने बारेमा उहाँसँग कुराकानी गरेका थियौँ, र विशेष गरी अब सेप्टेम्बर महिनालाई चाहिँ रगतको क्यान्सरसँग सम्बन्धित रहेर जनचेतना अभिवृद्धि गर्ने महिनाका रूपमा लिने गरिन्छ, र अस्ट्रेलियामा साइलेन्ट किलर पनि भनिने रगतसँग सम्बन्धित क्यान्सरको अवस्था र उपचारको अवस्था चाहिँ कस्तो छ त, अनि रगत क्यान्सरका लक्षण र सतर्कताका लागि अप्नाउन सकिने उपायहरूका बारेमा हामीले चाहिँ डाक्टर प्रवीण पाठकसँग कुराकानी गरेका थियौँ, र हामी यहाँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त भएका जानकारीहरू चाहिँ सामान्य प्रकारका मात्र छन्, तपाईँलाई उपयुक्त नहुन पनि सक्छ, र आफ्नो अवस्था सुहाउँदो सल्लाहको लागि चाहिँ यहाँले आफ्नो चिकित्सकसँग सम्पर्क गर्न सक्नुहुनेछ।
रगत क्यान्सर भनेको कुनै पनि सेल्सहरू अनकन्ट्रोल रूपमा बढ्दै जानुलाई त्यो चाहिँ क्यान्सर सम्बन्धीको बिमारी भन्छ। त्यो रगतको सेल्सहरू, रगतमा केही सेल्सहरू हुन्छन् रक्त सेल्सहरू, तिनीहरूको अनकन्ट्रोल बढ्ने या चेन्ज हुने मा सिचुएसनलाई चाहिँ ब्लड क्यान्सर भन्छ या रगतको क्यान्सर भन्छ। हजुर,
अब यो कसरी थाहा हुन्छ, केही लक्षणहरू हुन्छन् कि यसका?
पहिला त सबभन्दा पहिला चाहिँ के हुन्छ भने रगत सेल्सहरू कति किसिमका हुन्छन् भन्ने हुन्छ, त्यस अनुसारले सिम्टम्सहरू अलग अलग हुने हो होइन। तर जेनरली भन्दाखेरि चाहिँ अब यसको जस्तै अब के अरे ब्लिडिङ हुनु, अननेसेसरीली ब्लिडिङ हुनु, हड्डी दुख्नु, फटिग हुनु, गिर्खाहरू देखिनु, अनि रक्त अल्पता एनिमियाहरू हुनु, तिनीहरू सिम्टम्सहरू हो यिनीहरूको होइन। अनि त्यो पनि कुन किसिमको ब्लड त्यो के अरे ब्लड सेल्सबाट भएको त्यस अनुसारमा भर पर्छ तिनीहरू। तर मेन चाहिँ देखिने भनेको ब्लड टेस्टबाटै देखिने हुन्छ यिनीहरू सबै, ब्लड टेस्ट या स्क्यानहरूबाट देखिने हुन्छ प्रायः।
हजुर, अब यो ब्लड टेस्टबाटै थाहा हुन्छ भन्नुभयो, अब यो सामान्य मान्छेले एउटा हेल्दी मान्छेले चाहिँ कति कति समयमा ब्लड टेस्ट गर्नुपर्छ, र अब भनौँ न बस्नको लागि, योबाट बस्नको लागि चाहिँ केही अरू उपायहरू पनि हुन्छन् कि?
ओके, नर्मली कस्तो हुन्छ भन्दाखेरि चाहिँ ब्लड टेस्ट त अब यो ब्लड क्यान्सर मात्रै होइन, अरू चेजको पनि गरेर चेक गरिरहनु पर्ने हुन्छ। त्यसमा चाहिँ अब कुन उमेर, अरू के समस्या हो, ती सबैमा भर पर्छन् होइन। तर पनि कुनै पनि समस्या जस्तै अनइन्टेन्सनल वेट लसहरू भयो, हड्डी दुख्न थाल्यो, ब्रुजिङ भयो यता, त्यसमा चाहिँ गएर डक्टरसँग सल्लाह गर्ने, गिर्खाहरू देख्यो भने त्यस ठाउँमा गएर चेक गराउने, अनि त्यसबाट थाहा हुन्छ कि छ कि छैन भने, अनि त्यसबाट फर्दर फलोअप र म्यानेजमेन्ट गर्नुपर्ने हुन्छ।
हजुर, अब यो उपचारको कुरा गरौँ अलिकति, अब अस्ट्रेलियामा चाहिँ अब रगतसँग सम्बन्धित क्यान्सरको अवस्था अस्ट्रेलियामा कस्तो छ, अनि अब उपचार सम्भव हुन्छ कि हुँदैन, अब हुन्छ भने कुन अवस्थामा भेटियो भने चाहिँ उपचार हुन्छ होला?
अब यसको चाहिँ कस्तो हुन्छ भन्दाखेरि रगत क्यान्सर त्यति साह्रो कमनेस मध्येमा चाहिँ पर्दैन, तर यो रगत क्यान्सर पनि हुन चाहिँ हुन्छ मान्छेलाई, सबै एजलाई हुन्छ, बच्चालाईदेखि लिएर बुढासम्मलाई हुन्छ। त्यसमा नर्मली छुट्याउँदाखेरि एउटा एक्युट हुन्छ अनि एउटा क्रोनिक टाइपको हुन्छ होइन ब्लड क्यान्सर पनि। अब हेरी हेरी कुन प्रकारको, कसैको प्रोग्नोसिस, कसैको उपचारको राम्रो छ भने कसैको अलिक खराब हुन्छ, तर कुनै पनि बिमारी यदि छिटै पत्ता लाग्यो भने चाहिँ त्यसको ट्रिटमेन्ट छिटै हुन्छ। अब ट्रिटमेन्टमा चाहिँ नर्मली यसको चाहिँ अब हेरेर कुन किसिमको हो, मोस्ट अफ द टाइम धेरै जसो उसमा चाहिँ किमोथेरापी, त्यो केमिकल दबाईहरू दिएरै यसको ठिक हुन्छ। कहिले काहीँ चाहिँ अरू हजुरको रेडिएसन पनि दिनुपर्ने हुन्छ, तर रेयर स्टान्सेसमा हो, त्यो दबाई ट्याब्लेट नै हो मेन यसको ट्रिटमेन्ट चाहिँ।
अब यो उपचारको अलिकति त्यसमा लाग्ने खर्चको बारेमा पनि कुरा गरौँ, कतिको खर्चिलो हुन्छ उपचार चाहिँ?
अब नर्मली अब यस्तो क्यान्सरहरूको ट्रिटमेन्टहरू पब्लिक हस्पिटल या यहाँको सिस्टम धेरै राम्रो छ, त्यसमा मोस्ट अफ द टाइम खर्च त्यति लाग्दैन यदि मेडिकेयर छ भने। त्यसमा गभर्मेन्टकै सबै उसैबाट हुन्छ, अलिकति मात्रै त डे टु डे यता सानोतिनो दबाईहरूको लागि मात्रै न, मोस्ट अफ द चिज चाहिँ गभर्मेन्टकै सब्सिडिज गभर्मेन्टले नै प्रोभाइड गरेको हुन्छ, र दबाई पनि लिनुपऱ्यो भने हाइली सब्सिडाइज नै, धेरै महँगो पर्दैन, अफोर्डेबल नै हुन्छ हुन चाहिँ। तर छैन मेडिकेयर भने चाहिँ इट्स गोइङ टु बी क्वाइट एक्सपेन्सिभ, इट अल डिपेन्ड्स अन कस्तो किसिमको दबाई चलाउने, सामान्य दबाई चलाउने हो कि एन्टिबडिजहरू मोनोक्लोनल एन्टिबडी अझै महँगोवाला चलाउने हो, त्यसमा भर पर्छ यसको चाहिँ। यो यहाँ अस्ट्रेलियाको सबभन्दा राम्रो सिस्टम नै के छ भन्दा प्रिभेन्ट हेल्थ हुनुभन्दा अगाडिको थाहा पाउने र त्यसलाई उपचार गर्ने सिस्टम धेरै नै डेभलप छ. त्यसले गर्दाखेरि चाहिँ यहाँ डक्टरकामा जानलाई बिमारी भइरहनु पर्दैन. तर त्यसमा पनि अब तपाईँको रेगुलर वर्ष दुई वर्षमा चेकअप त गराइरहेकै राम्रो. तर त्यसमा पनि सिम्टम्स कुनै पनि सिम्टम्स छ भने चाहिँ वेट नगर्ने, तुरुन्तै गरेर देखाउने. किन अघि मैले भनेका सिम्टम्सहरू परे भने चाहिँ तुरुन्तै गरेर देखाउने हो. र तर यदि हामीले देखाएर बिमारी नै भयो भने पनि यदि अर्ली स्टेजमा छ भने चाहिँ धेरै कम्प्लेक्स ट्रिटमेन्ट, धेरै लामो समयसम्म त्यो ट्रिटमेन्ट नगर्नुपर्ने र त्यसको कम्प्लिकेसनको चान्सेस पनि धेरै कम हुनसक्छ. सो त्यसले गर्दाखेरि चेक गराइरहेको राम्रो, टाइम टु टाइम चेक गराइरहेन. त्यतिको पनि सिम्टम्स हुन्छ तुरुन्तै गरेर देखाउने हो, त्यो गर्दाखेरि चाहिँ राम्रो हुन्छ. यो त्यो सिस्टम अस्ट्रेलियामा धेरै डेभलप छ. यहाँ आएपछि हामीले यहाँको बेनिफिट उठाउनुपर्छ. एज अनुसारको त्यो चेकअप म्यानेजमेन्टहरू चाहिन्छ, त्यो चाहिँ गरिरहने टाइम टु टाइम.
र सुधाविन्द्रसँग सम्बन्धित क्यान्सर, यसका लक्षण र अस्ट्रेलियामा यसको उपचार चाहिँ कस्तो छ त भन्ने बारेमा हामीले केही अघि डाक्टर प्रवीण पाठकसँग गरेको कुराकानी सुन्नुभयो र यस कुराकानीमा व्यक्त भएका जानकारीहरू चाहिँ सामान्य प्रकारका मात्र छन्, तपाईँलाई उपयुक्त नहुन पनि सक्छ. आफ्नो अवस्था सुहाउँदो सल्लाहका लागि चाहिँ आफ्नो चिकित्सकलाई यहाँले सम्पर्क गर्न सक्नुहुनेछ. र श्रोताबिन्द, अब चाहिँ अर्को एउटा विषयतर्फ लागौँ र अस्ट्रेलियामा आदिवासीहरूको भूमि अधिकार भनेको के हो भन्ने बारेमा कुरा गर्नतर्फ लागौँ र भूमि, आदिवासी र टोरेस स्ट्रेट द्वीप समूहका बासिन्दाहरूको पहिचान, संस्कृति र कल्याणसँग जोडिएको छ. र हामीले चाहिँ आज आदिवासीहरूको लागि भूमि अधिकारको वास्तविक अर्थ के हो भन्ने बारेमा यो सामग्री प्रस्तुत गर्दैछौँ. धेरै समयसम्म आदिवासी र टोरेस स्ट्रेट आइल्यान्डर मानिसहरूको भूमिसँगको सम्बन्धलाई मान्यता दिइएको थिएन. पछि बनेको भूमि अधिकार कानुन आदिवासीहरूलाई आफ्नो परम्परागत भूमिमा कानुनी नियन्त्रण दिनका लागि निर्माण गरिएको हो. उनीहरूले उपनिवेशीकरण हुनुभन्दा पहिले 10,000 वर्षसम्म यो भूमिको हेरचाह गरे. तर उपनिवेशीकरणपछि उक्त भूमिलाई उनीहरूबाट अलग गराइयो बिना कुनै सहमति. टेरानोलियसको गलत धारणाका आधारमा त्यो भूमि कब्जा भयो. टेरानोलियस अर्थात् यो भूमि कसैको पनि होइन भन्ने गलत धारणाका आधारमा. तर सन् 1966 भने हिल वाक अफ भनिने भूमि अधिकार सम्बन्धी एक आन्दोलनपछि यो बहस फेरि चर्चामा आयो. त्यसपछि भने 1967 भएको जनमत सङ्ग्रहपछि आदिवासी मानिसहरूका लागि सरकारले कानुन निर्माण गर्यो. 1976 नर्दर्न टेरिटरीमा एबोरिजिनल ल्यान्ड राइट्स एक्ट भनिने कानुन पास भयो, जसले परम्परागत भूमिमाथिको अधिकार स्थापना गर्न मद्दत गर्यो. केही राज्यहरूमा आदिवासीहरूको भूमि अधिकार सम्बन्धी कानुन रहेको भए पनि राष्ट्रिय स्तरमा भने यस्तो कुनै कानुन निर्माण भएको छैन. यो सँगै आदिवासी र टोरेस आइल्यान्डर मानिसहरूको प्रतिनिधित्व गर्न र उनीहरूलाई फिर्ता गरिएको भूमि व्यवस्थापन गर्न मद्दत गर्नका लागि भूमि परिषदको पनि स्थापना भएको छ. यो अधिकार चाहिँ क्राउन भनिने सरकारी जग्गामा मात्र लागू हुन्छ, निजी भूमिमा यसको मान्यता हुँदैन. यस्ता जग्गाहरू बेच्न वा यस बापत ऋण लिन पाइँदैन. ट्रस्टका रूपमा राखिएकाले यसको हेरचाह गर्न र यसका बारेमा निर्णय लिने अधिकार भने आदिवासीहरूलाई दिइन्छ. डाक्टर भर्जिनिया मार्सल वैराजुरी नियममा महिला हुन्. उनी महिला एवं जल अधिकार सम्बन्धी विज्ञ पनि हुन्. उनी आदिवासीहरूको निर्णय प्रक्रियाका बारेमा यसो भन्छन्.
The water speaks to us, or the trees speak to us, but we don't need to take on a Western environmental ideology and dialogue that isn't based in our understanding and our law and our understanding of our creation stories.
अब भने आदिवासी सम्बन्धी केही चलनचल्तीका शब्दहरूको अर्थ बुझ्नतर्फ लागौँ. ल्यान्ड राइट, नेटिव टाइटल र ट्रिटी जस्ता शब्दहरू धेरै सुनिन्छन्, तर नबुझ्दा यसले भ्रम पनि सिर्जना गर्न सक्छ. ल्यान्ड राइट अर्थात् भूमि अधिकार, यो चाहिँ सरकारले बनाएको कानुन हो जसका माध्यमबाट आदिवासीहरूलाई उनीहरूको केही जमिन फिर्ता भएको छ. भूमि परिषदबाट यसको व्यवस्थापन हुन्छ, यसमा चाहिँ आदिवासीहरूको प्रतिनिधित्व र समर्थन रहेको हुन्छ. त्यसपछि आउँछ नेटिभ टाइटल. यो यस्तो कानुनी मान्यता हो जसले केही आदिवासी मानिसहरूले परम्परागत कानुन र चलनमा आधारित भएर आफ्नो जमिन र जलमा अधिकार छ भन्ने मान्यता राख्छ. यो चलन हजारौँ वर्षदेखि कायम रहँदै आएको छ. र ट्रिटी अर्थात् सन्धि, यो चाहिँ सरकार र आदिवासी मानिसहरू बिचको एक आधिकारिक सम्झौता हो. क्यानाडा र न्युजिल्यान्ड जस्ता देशमा आदिवासीहरूसँग सरकारले औपचारिक सम्झौता गरिसकेको छ, तर यहाँ अस्ट्रेलियामा चाहिँ हालसम्म राष्ट्रिय स्तरको सम्झौता हुन सकेको छैन, प्रयास पनि जारी छ. एकसाथ यी दृष्टिकोणहरूले न्याय, मान्यता र वास्तविक परिवर्तनको लक्ष्य राखेको छ. भूमिमाथिको हक प्रदान गर्दा यसले भाषा, संस्कृति र देशसँगको नातालाई पुनः जोड्न मद्दत गर्छ. यसले आवास, स्वास्थ्य र आर्थिक स्वतन्त्रता जस्ता कुराहरूलाई पनि समर्थन गर्छ। डाक्टर मार्शल यसको महत्त्वका बारेमा यसो भन्छिन्।
Need to be self-determining, whether it's leading a committee, leading research, leading new ideas.
जस्तो भन्दा आदिवासी भूमि अधिकार सम्बन्धी यो पुरा समाचार अथवा यो रिपोर्ट चाहिँ यहाँहरूले हाम्रो वेबसाइटमा सुन्न सक्नुहुनेछ। अब आजको कार्यक्रमबाट बिदा लिने बेला पनि भइसकेको छ। यहाँहरूको बाँकी दिन शुभ रहोस् भन्दै अर्को भागमा भेट्ने बाचासहित आजको कार्यक्रमबाट म कृष्ण पोखरेललाई बिदा दिनुहोस्। नमस्ते।
यो जस्तै अन्य प्रस्तुति सुन्न चाहनुहुन्छ? एप्पल पोडकास्ट, गुगल पोडकास्ट, स्पोटिफाईमा हामीलाई खोज्नुहोस् वा तपाईँले पोडकास्ट सुन्ने अन्य सेवामा।